इशारा तो करो। पाबंद पाबंद शरीयत वालिदैन को भी अपनी औलाद को और अपनी बच्चियों को निजात कराने में दादो पसीना कर। मैं ऐसे घराने भी जानता हूं जो हिजाब की बड़ी तारीफ करते हैं लेकिन जब बेटे की शादी का मौका आता कहते मौलाना कोई हिजाब वाली लड़की नहीं बताइए। बात बच्चियों को हिजाब छोड़ना इसलिए पड़ रहा है कि शादी नहीं हो। ये बात है दीदार और एक मजहबी आश्रय। जब सिद्दीका ताहिरा ने अपने सादिक बाबा से बराहरात की रिवायत सुनी, मैंने शायद दो दिन पहले जुमला मसाइल में कहा एक होता है जिस्मानी तशद्दुद फिजिकल टॉर्चर कोड़ा पसलियां टूटना किसी पे हाथ उठाना और एक होता है जहनी तशद्दुद या मेंटल टॉर्चर। फातिमा सहरा के लिए सबसे बड़ी मुसीबत कोड़ा नहीं, जला हुआ दरवाजा नहीं, ये दुख था कि मैं कचहरी अदालत में गई और मुझे झूठा करार दिया गया कि दौलत है दुनिया के खातिर तुम झूठ बोल रही। जो सिद्दीका जो ताहिरा जिसकी तहारत की गवाही आई है तस्वीर ने दी और अजीब बात जिसकी सच्चाई को नॉन मुस्लिम मुबाहिरे के काफिरों ने माना और उससे कहा जा रहा है कि हमें तुम्हारे दावे तक पसंद यकीन नहीं, तुम खरन बयानी कर रही हो। छोटी दौलत है दुनिया के हाथ ये गम ये सदमा फातिमा सहरा की रूह पे कोड़ा था, किसी का कोड़ा नहीं था। लेकिन एक सोचने की बात कि अब अगर कोई अपना जाने वाला मोमिन कह दे जयदादी विद ड्यू रिस्पेक्ट आपकी रिवायत नकल तो कर रही है लेकिन हमें इतना इस पर यकीन नहीं आ रहा। अगर जाने वाले शहजादी की सच्चाई पे शक करें अजीब रिवायत बयान करने वाला साजिद रसूल है, रिवायत करने वाली सिद्दीका ताहिरा है कि मैंने बाबा से सुना कि जब मैं मेराज के सफर में गया पैगंबर गए। जैसा कि मैंने कहा कि हमारे यहां तो रिवायत है कि 120 मरतबा पैगंबर को मेराज मिली लेकिन ये बात है आखिरी मेराज सफरान की वायत नाजिर सुभान अल्लाह जी अफरा बेहद करी लैल मिन अल मस्जिद अल हराम इल अल मस्जिद अल अक्सा लजी बारक ना होगा आखिरी मेरा। अल्लाह के रसूल कह रहे हैं कि बेटी जब मैं वहां गया तो मैंने अपनी आंख से देखा कोई ख्वाब नहीं, हमेशा से इमाम मासूम मेराज के मसले में बड़ा सख्त स्टैंड लिया कि चार चीजों का इनकार करता वो हमारा शिया नहीं, ये कहता है कि हमारे जब खास से मेराज पर गए वो हमारा शिया नहीं। मेराज जिस्मानी हुई इस जिस्म के साथ को जो सवाल मंदिर और नकीर का इनकार करता है वो हमारा शिया नहीं, जो अजाब कब्र का इनकार करता है वो हमारा शिया नहीं। और एक रिवायत अजाब कब्र के बदले है सिरा उधर सिरा और जो शबाब का इनकार करता तो बड़ा सख्त स्टैंड है एलिमेंट। हमारे अकीदे से तो खैर अगर पैगंबर खास की भी बात करें तो पैगंबर का खास भी वही होता मगर ये तो आपसे देखा बेटी मैंने देखा आसमान की जाने जा रहे मैंने देखा कुछ मर्दों और औरतों को ऐसी जगह खड़ा किया गया जहां चारों तरफ आग जल रही और इस तरह से आग जलाई जा रही कि हर एक के साइज के मुताबिक देखिए बिल्डिंगों में लिफ्ट हो लिफ्ट होती है बाद लिफ्ट बहुत बड़ी होती है 15 आदमी आ जाए बाद लिफ्ट इतनी छोटी होती है दो आदमी भी आ जाए तो लिफ्ट की दीवार और दरवाजे से टकराते हैं इससे भी थोड़ा जैसे किसी को खड़ा कर दे उसके सामने आग की दीवार बना उसके पीछे आग की दीवार उसके दाएं आग की दीवार उसके बाएं आग की दीवार। जब कोई मजमा जहन्नम के आधार को इतना ठंडा सुनता है जैसे ये मजमा मसलन बतौर मिसाल कह रहा हूं तो मौलाना जुमला याद आपका एक दिन मौला मस्जिद कूफा में खुतबा दे रहे थे मजमा इतना ही ठंडा था जी के खुतबे में कहा कि तुम अंदाजा नहीं कर सकते कि मैं क्या कह रहा हूं। इसका तरीका यह है कि अपने घर जाओ आग को रोशन करो उसमें जाके बैठ जाओ जितनी देर बैठोगे सब पता चलेगा कि आग कहते किस है और कौन सी आग ये दुनिया की आग में अली उठा रही جہنم کی آگ دنیا کی آگ نہیں، شیخ جعفر مستوری اپنی کتاب سے قرآن کی آیت نارون حامیہ، جہنم کی آگ جلتی بھی آ گئی، جل حامیہ جلانے والی، سوال کیا کہ ہر آگ جلاتی جب وہ ٹھنڈی آگ بھی ہوتی؟ اگر یہ کینیڈا میں ہوتی ہے، لیکن جب کا شیخ جعفر کا زمانہ کینیڈا کوئی نہیں گیا، نارون حامیہ تو جل گرم آگ، گرم آگ آگ تو ہوتی ہی گرم ہے، ٹھنڈی آگ کون سی؟ کہا نہیں، جب گناہگار کو قیامت کی آگ پتا چلے گی تو دنیا کی آگ کو کہے گا کہ وہ دنیا کی آگ کو یاد تھی، وہ تو انتہائی ٹھنڈی آگ تھی، جو کہ روایت ہے اللہ نے 70 مرتبہ جہنم کی آگ کو پانی سے دھویا تب وہ ٹھنڈا ہو کے یہ آگ بنی جو ایک لمحے کے لیے ہم برداشت نہیں کر پا رہے۔ مولا خالی الفاظ کے ذریعے نہیں سمجھا رہے، کہ جاؤ ہاتھ میں بیٹھو، اور کہا گیا اپنے سگے بڑے بھائی عقیل کے ہاتھ پر جلدی بھی آگ رکھ دی، کہ تم جو مجھ سے کہہ رہے ہیں کہ اے علی آپ خلیفہ ہیں تو بیت المال سے مجھے ذرا سا بڑھا کے دے دو، آگ رکھ دی اپنے سگے بڑے بھائی مسلم کے والد کے ہاتھ میں، اور جب وہ چیخ مار کے انہوں نے آگ پھینکی تو علی نے یہی تو کہا اے بھائی عقیل، جس دنیا کی آگ کو برداشت نہ کر سکے اور ایسی ڈیمانڈ کر رہے ہیں کہ جس کے نتیجے میں جہنم کی آگ میں جلنا ہوگا، یہ تو نہج البلاغہ کا خطبہ، الحمدللہ ابھی تک نہج البلاغہ ہمارے یہاں ایک محفوظ کتاب ہے، کوئی یہ نہیں کہتا کہ ضعیف غلط جھوٹ، باقی تو میں کسی کتاب سے بھی پڑھ دوں، یہ رکھی ہے تیمی کے عمر مناظر الاخرہ اور دوں گا رات کی روایت میں جو کہیں گے سب غلط، یہ ہمارے لیے ہے ہی نہیں، لیکن نہج البلاغہ علی کا خطبہ ہے، اپنے بھائی کے ہاتھ کو آگ سے جلایا، عقیل کو پلٹ کے یہ جملہ کہنے کی ہمت نہیں ہوئی، تو آج بعض شیعہ گناہگار جان بوجھ کے گناہ کرتے ہیں، آخر میں کہتے ہیں ہمیں کیا پروا، ہمارا بخشوانے والا مولا موجود ہے، نہ کوئی آگ جلائے گی نہ کوئی عذاب آئے گا، قبر میں فرشتے آئیں گے تو ڈانٹ کے بگا دیں۔ عقیل نے یہ نہیں کہا کیا علی میرے ہاتھ کو آگ میں جلا رہے، علی نے کہا کہ دنیا کی آگ برداشت نہیں ہے، جہنم کی آگ والا کام کیوں کر رہے ہیں، یہ نہیں کہا کہ میں تمہارا شیعہ کون سی جہنم کی آگ مجھے جلائی، میں ابو طالب کا بیٹا، ابو طالب کے بیٹے کو کون سی آگ جلائی، یہ عقیل نے بھی نہیں کہا۔ تو آج بڑے سے بڑا گناہگار شراب پیے گا کہ جملہ کہے گا ارے ہم تو بخشے بخشائے، لیکن بات بہت پھیل رہی ہے، عذاب کے حوالے سے بات نہیں کر رہا ہوں، بات یہ کر رہا ہوں کہ اللہ کے رسول نے اپنی آنکھ سے جو جملہ دیکھا، جو منظر دیکھا، اور اسے دیکھا طاہرہ نے ہم تک پہنچایا، مومن مر جائے گا لیکن شہزادی کی سچائی پہ شک نہیں کر سکتے، کہ میں نے دیکھا کچھ مرد اور عورتیں ایسے ہیں جن کو آگ کے چیمبر میں بند کر کے جلایا جا رہا، جیسے ہمارے یہاں کراچی میں پان کے کیبن ہوتے ہیں نا، ایک چھوٹا سا سائز، چاروں طرف ان کے آگ، چار مہینے دنیاوی اعتبار سے کہا، پیغمبر نے تو شش جہاد کہا، چھ طرف سے سر کے اوپر سے بھی اور سر کے نیچے سے آگ نکل رہا، کچھ مرد کچھ اور تھے، میں نے گھبرا کے پوچھا خدا بندہ یہ کون لوگ ہیں، کہا یہ تمہارا کلمہ پڑھنے والے، ان سے محبت کرنے والے تمہارے امتی، گھر کے آپ مجمع اتنا آ چکا ہے کہ آپ کہنا چاہیے لوگوں سے کہ آگے آ جائیے، لیکن میرا تسلسل ٹوٹ رہا تو میں کچھ کہے بغیر بات آگے بڑھا رہا ہوں، جو سنتے سنتے آگے آ سکتے ہو تو وہ آگے آ جائیں، میرا یہ اندازہ بیان پھر ایک دم ایک بات بکھر جائے گا، خلاصہ یہ ہے کہ تمہارا کلمہ پڑھنے والے تمہارے امتی ہیں، میں نے گھبرا کے پوچھا کون سن رہا ہے شہزاد، کون بیان کر رہا ہے رسول، آنکھوں سے کس نے دیکھا جس کی سچائی کو ابو جہل اور ابو لہب نہیں مانتا، یہ خدا بندہ ان کی غلطی کیا ہے، کہ یہ وہ ہیں کہ جو اپنا جسم نامحرم سے نہیں چھپاتے، یہ حجاب کے مسئلے میں اب یہ جوڑا تو میرا کمزور ہے اور کچے، دیکھیے اس زمانے میں اصحاب رسول پیغمبر کے پورے احترام کا خیال کرتے تھے، لیکن جب بات سمجھ میں نہیں آئی تو سوال ضرور کرتے، ہم آئیے جب یہ روایت شہزادی کے ذریعے سے عام مسلمانوں تک پہنچ किसी ने आगे कहा या रसूल अल्लाह, मगर एक बात तो समझ में नहीं आ रही कि जो जुमला हम तक आया कि आपने कुछ मर्दों और औरतों को आग में इस तरह जलते देखा कि उनका उनके सामने आग, उनके पीछे आग, उनके दाएं आग, उनके बाएं आग, उनके सर के ऊपर से आग भड़क रही है, उनके पैर के नीचे से आग फूट के निकल रही और बीच में वो खड़े थे। उसमें जुमला ये था कि मैंने कुछ मर्दों और औरतों को देखा, औरतें तो समझ में आ गई क्योंकि हिजाब औरतों का मसला, ये मर्द कहां से आ गए, मर्द के लिए तो हिजाब नहीं है। पैगंबर ने कहा ये वो मर्द है जिनकी औरतें से हिजाब घर से बाहर निकलती है, किसी की मां, किसी की बहन, किसी की बेटी, किसी की भी, और उसे कोई एतराज नहीं है, वो सारा शरीर को रोकने की कोशिश नहीं करता। लहनल्ला हो उम्मतन फतलत का व लहनल्ला हो उम्मतन समयत बिराले का फरसियत पे, गुनाह करने वाले पे भी लानत, उसके ऊपर राजी रहने वाले पे भी लानत, उस बेटी पे भी लानत, ये रसूल का जुमला, और उस बाप पे भी लानत जिस बाप पर खुद हिजाब वाजिब नहीं। अरे ईमान लाने वालों, अपने आप को और अपनी औलाद को जहन्नम की आग से बचाओ। सूरह तहरीम की आयत आज की मजलिस का सरनामा, मगर शहजादी कौनैन सिद्दीका ताहिरा की कनीज़ें भी शहजादी का जुमला सुनने के बावजूद स्थिर आप देखेंगे कि हिजाब से बहुत कम लोग, खासतौर पर जो हमारी नई नस्ल की बच्चियां, उनको नहीं मालूम कि जिस शहजादी ने इतना सख्त हिजाब किया है वो इस बेहिजाबी में कितना दुखी होती है, गमगीन होती है, दुख पहुंचता है शहजादी को, क्योंकि सारी बच्चियां शहजादी की बेटियां, जब यह हदीस आ गई कि बेटी में हिजाब होगी तो बाप से सवाल किया जाएगा तुमने क्या फरीदा अदा किया। हाँ, अगर बाप ने साबित कर दिया और ना बंदा मैंने अपनी सारी जिम्मेदारी अदा की, तबलीग भी की, तस्लीम भी की, अपने बीमारों भी किया, इजहार नाराजगी भी किया, फिर भी वो न मानी तो अलग बात। लेकिन क्या फिर सवाल ये पैदा होता कि मौलाना हम लोग कुएं में नहीं रह रहे, इस 21वीं सदी की ग्लोबल विलेज की दुनिया में रह रहे, ये चारों तरफ जो हमारे माहौल में गुनाह फैला दिया है, तो आगे हम ये सारी चीजें कैसे छोड़े, क्यों छोड़े, क्यों करें हिजाब? इतनी सारी दुनिया की औरतें बच्चियां कैसी खटपट करती हुई ब्यूटी पार्लर से तैयार होकर घर से बाहर निकलती है, हमारा भी दिल चाहता है सब, हम क्यों ना बन, हमारे नौजवानों से डिस्को और डांस और म्यूजिक नहीं छूटता। उसूल शहजादी ने शादी के जोड़े के हवाले से बता दी कि यहां दोगे वहां मिलेगे, और ये उसूल अब्बास की जिंदगी में इतना अहम बना कि अब्बास का तो जवाब ही हो गया बाबुल हवाले, बाबुल मुराद, मजलिस के आखिर फातिमा के जिक्र से मैं फातिमा के बेटे के जिक्र की जान चल, और फिर इंशाल्लाह जो कुछ बातें आज रहे थे कल कल फातिमिया सिलसिले की मेरी आखिरी मजलिस उसमें जाके मुकम्मल होंगी, बस ये दो जुमले और फिर मसाले। अब्बास बाबुल हवाले खाली रहा सुनने का नहीं, इसके पीछे की पूरा एक पैगाम, शहजादी का शादी वाला जोड़ा फकीर को दे देना, खाली अहलेबैत की एक सहावत नहीं है, इसके पीछे पूरा पैगाम है। अब्बास का लखब बाबुल मुराद, हर एक की मुराद अब्बास के दरवाजे पे पूरा होती है, बाबुल हवाए हर एक की हाजत उस दरवाजे में जाके पूरी होती है, दुआए फातिमा सहारा है अब्बास। मगर ये जो अल्लाह यानी बहुत जुमला कह रहा था डरते डरते मैं रुके, कैसा ना हो कि इसके अंदर तौहीन हो जाए थे मैं, कि बात तो ऐसे भी आपको वाकयात मिलेंगे खुद अपने मौला अली और आका अफ्ताब के रोजे, आका हुसैन के रोजे में किसी वजह से दुआ कबूल ना हो, वो अब्बास के रोजे में पूरी हो। जैसे अगर अल्लाह के रसूल ने राहिब से कहा मेरी तकदीर में औलाद नहीं, और हुसैन ने उससे सात बेटे अदा किए, तो इसमें पैगंबर की तौहीन नहीं आए। तो इसी तरह से मेरा एक जुमला मौला अली और आका हुसैन की तौहीन नहीं है, लेकिन तजुर्बा है मेरा کہ بعض دعائیں جو وہاں بھی پوری نہیں ہو پاتی ہیں عباس کے روزے پہ پوری ہوتی. یہ آخر عباس کو اتنا بڑا رتبہ اللہ نے کیوں دیا؟ اس کی ایک وجہ ہمارے نوجوان بچے اور بچیوں کے سوال کا جواب. ہم کیوں چھوڑے ملنے؟ ہمارا بزنس مین کہے گا کہ ہم کیوں چھوڑے فراڈ؟ جاب کرنے والا کہے گا ہم کیوں چھوڑے حرام؟ بینک کی نوکری ہے کتنی اچھی نوکری. پہلے اپنے بندے سے پوچھ لیجیے پندرہ ڈپارٹمنٹ ہزارے بند تو حرام لیکن آدھے ڈپارٹمنٹ تو بینک میں حرام ہے نا. اچھا بھلا جاب لگا ہوا ان کو کیا پاگل مانا سوال ہوا کہ ہم نے چھوڑ دیا؟ کچھ دن اندر کے سیشن میں آیا تھا اکاؤنٹنٹ انکم کا حساب کتاب. آخر ساری زندگی محنت کی ہے اب آخر میں آ کے ہم ساری زندگی کیریئر بنایا کیوں اس کو دبا کر؟ عباس بابل حوالے بابل مراد اس لحاظ کی ایک فلوسفی اور علماء نے لکھا کہ عباس یہ اللہ کا ایک نظام ہے. یہ اللہ کا ایک نظام جو اللہ کے لیے دو گے اللہ اس سے زیادہ تمہیں پلٹا کے واپس کرے گا. یہ تو ہمارا یعنی ہم میں سے جو نیچر میں ہم احمد لوگ کہ سمجھتے ہیں کہ ہم دے دیا تو 100 ریال میں 30 ریال کم ہو جائیں گے. یہ 20 ریال جائیں گے فقط اس لیے کہ 70 گنا زیادہ اپنے ساتھ واپس لے کے ہمارے مال میں آئے. ہمیں تو پتہ ہی نہیں ہے. ہم سمجھ رہے ہیں خالی یہ 30 ریال جائے گئے 100 کے بدلے 80 رہ گئے. ہمیں کیا پتا کہ وہ اس لیے کہ انہیں 70 گنا برکت سے واپس لے کے آنا ہوئے. تو عباس ساری زندگی عباس کی صرف ایک تمنا تھی. عباس کو کوئی بڑا کاروبار نہیں کرنا ہے کہ خدا بندہ میرا کاروبار میں شروع کر رہا ہوں اس میں بڑی برکت نہیں آتا. عباس کبھی بیمار نہیں پڑے کہ عباس کو دعائے شفا کی ضرورت. عباس کبھی بے اولاد نہیں رہے کہ خدا بندہ اولاد نہیں ہوتی اولاد سے. عباس کی صرف ایک ہی تمنا تھی اور وہ یہ تھی کہ میں بچپنے سے لے کے آج تک آج یعنی شب عاشور تک ہر ایک سے سنتا آیا کہ میرے بابا نے مجھے حسین کے لیے مانگا. جلدی سے بابا صاحب آئے کہ میں حسین کی خدمت کروں اور حسین کو بچا دے وہ تلوار چلاؤ کے لوگوں کو علی کی تلوار یاد ہے. ایک ہی دمن ایک ہی حال ایک ہی مراد. خدا بندہ جس مقصد کے لیے میں دنیا میں آیا ہوں جب جب چل وہ مقصد پورا. اور عباس بچپنے سے یہی سنا. ام البنین کے پاس گئے تو ماں نے یہی کہا بیٹا یہ سن تو جو اس دنیا میں آیا تو خاص اس لیے کہ تیرے بابا کی یہ تمنا تھی. بزرگوں کے پاس گئے تو انہوں نے یہ کہا. جوانوں میں بیٹھے تو انہوں نے یہ کہا. شب عاشور حبیب ابن مظاہر نے یہ کہا. عباس جب تیری ماں کی شادی ہوئی تھی اس برات میں ہم بھی شریک تھے اور بار بار میرا مولا کہتا تھا کہ یہ شادی تو میں خالی کروانا میں اپنے حسین کے لیے کر رہا ہوں. تو ایک تو نعوذ باللہ عباس کے لیے جملہ ہی کہنا غلط ہے کہ سبھی وہ بھول گئے. لیکن اگر کوئی بھولنے والا بھی ہو تو اتنی بار یہ ریپیٹ کیا جا رہا چلے عاشور کا اور عاشور کا دینا. آج عباس کو یہ پتا کہ میری تمنا پوری ہوگی میں آقا حسین کی خدمت کروں. حسین نے کہا عباس آج سب تلوار چلا سکتے ہیں تم ہی تلوار نہیں چلا سکتے. اب جس جملہ میں کہہ رہا ہوں بات سمجھانے کے لیے کہہ رہا ہوں. علی اکبر کی توحید کی نیت سے نہیں کہہ رہا ہوں. اکبر کی یہ تمنا کبھی نہیں تھی کیونکہ اکبر کی ولادت سے پہلے کے وہ حالات نہیں تھے کہ مولا نے کہا ہو آقا حسین نے کہ میں ایسا بیٹا ڈھونڈنا چاہتا ہوں جو کربلا میں میرے کام آئے. قاسم کی یہ تمنا نہیں تھی. اب بات سے کم نہیں ہے لوگ لیکن بات ہو رہی ہے حاجت و تمنا. ان کو تو تلوار چلانے کی اجازت مل گئی. حتیٰ 9 سال کے انہوں محمد کو بھی اجازت مل گئی اور نہیں ملی تو 34 سال کے اس کڑیل جوان کو جو علی قوال جس کی ساری زندگی اسی ایک دعا میں گزری. اب دیکھ ایک عام انسان ہوتا نہیں ایک عام مومن ہوتا ہم جیسا مومن ہاتھ چھوڑ کے کہتا آقا حسین آپ کا حکم اپنی جگہ پر ہر بات مانوں گا یہ نہیں مانوں گا آپ کے نام پر اپنی جان دے رہا ہوں آپ بھی روکیں گے تبھی میں جان دوں گا. اور میں نے تو یہاں پہ ایک اور بہت عجیب جملہ کہہ رہا ہوں جو پورا موضوع بن سکتا کہ میں نے تو اپنے بابا کو جو آپ کا بھی سردار ہے الحسن والحسین سیدا شباب اہل جنہ و ابوہما خیر منہما. پیغمبر کی حدیث علی کا باری کچھ اور ہے. میں نے اپنے کان سے بابا کو سنا کہ وہ کہہ رہے ہیں کہ عباس تم کربلا کے لیے ہو. اب آپ کہیں گے کہاں سنا؟ وہ چھوٹا سا ایک اشارہ تھا کہ 21 رمضان آخری وقت علی کا ہر بیٹے اور بیٹی کا ہاتھ حسن کے ہاتھ میں رکھتا. عباس کی باری آئی بیٹا حسن پیچھے ہٹ جانا حسین سے رکھ تو مارا. ام البنین روزی آقا میرے عباس نے کیا غلطی کی ہے؟ پر ایک بار حسین کے ہاتھ میں ہاتھ رکھا میرے عباس نے کیا غلطی کی ہے کہ آپ نے آقا حسن کے ہاتھ میں ہاتھ نہیں دی؟ علی روزی ام البنین میں نہیں ہوں گا تو ہوگی. اور اپنی آنکھوں سے یہ منظر دیکھو گی کہ آخر اس کی وجہ کیا. تو عباس علی سے سن کے آئے کہنے سے کہ مولا میں نے تو خود ایک امام سے سنا اس کا حکم مانو کیا کی بات بات نہیں. آقا حسین نے منع کر دیا. عباس نے اپنی زندگی کی سب سے بڑی تمنا حسین کے حکم میں قربان کر دی. حسین ہے کون؟ یعنی امام ہوتا کون؟ امام اس دنیا میں حجت خدا. جو امام کہہ رہا سمجھیے اللہ کہہ رہا. عباس نے حکم خدا پر اپنی سب سے بڑی تمنا قربان کر دی. خدا نے کہا عباس میں رب العالمین اس سے زیادہ خیر مند بھی کوئی نہیں، اس سے زیادہ دینے والا کوئی. تو نے اپنی ایک حاجت میرے نام سے قربان کی ہے، اب قیامت تک میں تیرے نام کو باب الحوائج بنا رہا ہوں، ہر ایک کی حاجت تیرے نام پہ قبول کروں گا. پورا اسلامی شریعت کا پورا فلسفہ بھی اس باب الحوائج میں. تم نے میرے لیے قربانی دی ہے، اب دیکھ پرت سے تیرا پروردگار اس کا کیا سلا دے گا. ہر ایک کی مراد عباس کے نام پہ پوری ہو، ہر ایک کی حاجت عباس کی ذریعے پکڑے تو پوری. اگر اسی چیز کو اپنی زندگی میں بھی لے کے آئے، ایک داڑھی کا رکھنا، ایک بچی کا حجاب کر دینا، ایک بچے کا گانا بجانا چھوڑ دینا، یہ انٹرٹینمنٹ، ڈسکو اور ڈانس، رزق حرام، غیبتیں، تہمتیں، جھوٹ، اور پھر نماز کی کوتاہی، یہی سوچ کے چھوڑ کہ دینے والا دے گا اور اسی دنیا میں اتنا دے گا کہ آپ سے سنبھالے نہیں سمجھے. وہ ایک قربانی مانگتا ہے، اس کے بعد قیامت تک کے لیے دیتا. ایک چھوٹا سا جملہ اور کہہ دوں اور منزل مسائل. زمزم کا کنواں اللہ نے رکھا ہی اسماعیل کے لیے تھا، پہلے حاجرہ کو دوڑنا پڑا، صفا مروا میں دوڑی. کتنا حاجرہ کو پانی چاہیے تھا اگر ہم اس وقت ہوتے. اور کہتے کہ اے شہزادی آپ بہت پریشانی بتائیے، کتنا پانی اسماعیل کے لیے لے کے آ جائے؟ کیا کہے؟ ایک گلاس، ایک مشک، ایک بالٹی، ایک کنٹینر، اس وقت تو اتنا ہی مانگتی نا. لیکن جب وہ دوڑی تھی حکم خدا کے حساب میں تو مانگنے والے نے ایک گلاس مانگا، دینے والے نے اتنا دیا کہ 4000 سال سے آج تک ساری دنیا کے مسلمان یہ پانی پی رہے ہیں، کم نہیں ہوتا بڑھتا چلا جا رہا. یہ سارے کے سارے پیغامات ہیں ہمارے. اے میری بیٹی تو اپنے حجاب سے گھبرا کیوں رہی ہے؟ دیکھ پھر تجھے کیا ملے گا. اے ہمارے بچوں اور نوجوانوں، یہ ڈسکو ڈانس چھوڑنا مشکل کیا ہو رہا ہے؟ 50 سال کی زندگی کے خاطر اپنی آخرت کیوں تباہ کی جا رہی ہے؟ اب جب عباس کی بات آتی تو یہ جملہ بھی ہمیں یاد آتا. پورے کربلا کے واقعے سے شام تک زینب نے حسین کو اتنا یاد نہیں کیا جتنا عباس کو یاد کیا. کیوں؟ چادر زینب کا اثر محافظ تو عباس. لیکن زینب کا حجاب کتنا ہے؟ یہ تو بہت پہلے بات سامنے آتی. کب؟ 11 ہجری. شہزادی کونین کے مسائل کا رخ ایک رخ پڑھ رہا ہوں، آخری رخ. زینب کا حجاب کتنا ہے میں جس کا محافظ عباس تھا؟ تو بہت پہلے یہ بات سامنے آتی. اے ہماری خواتین، حجاب کو مذاق سمجھنے والیاں یا حجاب کو مذاق نہ سمجھ کر بھی حجاب میں کمزوری دکھانے والیاں، ذرا یہ جملے سنیں. एक जुमला मैंने मजलिस के बीच में अर्ज किया था, कहा था दूसरा जुमला आखिर में आए। मजलिस के बीच में ये जुमला था कि मासूम अगर कभी बंद किया जाए किसी काम के लिए तो काम इतना ही अहम होगा, वरना मासूम कभी बंद नहीं होता। और उसकी वजह वो दफा हो चुकी। और आज एक जुमला ये है कि फातिमा सहरा का जनाजा, फातिमा की मैयत, हम शबीर ताबूत तक के लिए बर्दाश्त नहीं कर सकते, तो असल जो जनाजा अगर कभी उसे छोड़ दिया जाए तो जिस काम के लिए छोड़ा गया वो कितना अहम हो। आखिरी मेरे जुमले, शहजादी दुनिया से रुखसत हो, अगर ये वफात दिन के वक्त हुई मगर वसीयत थी मुझे रात के अंधेरे में दफन किया जाए। सारा दिन अजीब हालत में गुजरा, कफन रहने में फातिमा ही गुजरे के अंदर, बेटी और बेटियां मां के पलंग की पट्टी को पकड़ के बैठे में सारा दिन मां को याद करके रो रहे। रात आई, ईशा की नमाज भी हो गई, घर सारे मदीने के लोग अपने अपने घरों में चले गए, उनको पता भी न चला कि क्या कयामत होगी। आधी रात का वक्त आया, पांच या चार बहुत ही करीबी सहाबी दरवाजे के बाहर आके खड़े हो गए। रात अंधेरी, हाथ को हाथ सुझाई न दे, और एक बार गुजरा सैयदा का दरवाजा खुला, मेरा मौला शहजादी का जनाजा लेके बाहर आया, हसन बाहर है, हुसैन बाहर है, अभी ये दरवाजा घर से चंद कदम दूर गया, अभी ये जनाजा दरवाजे से चंद कदम दूर गया था। एक बार मेरे मौला रुके, हसन बेटा अपनी मां की मैयत लेके जाओ, मैं थोड़ी देर के बाद आता हूँ। हुसैन बेटा अपने मां की मैयत को लेके जाओ, मैं थोड़ी देर के बाद आता हूँ। अल्लाह, आज कौन सा ऐसा अहम वाकया पेश आ गया कि अली ने फातिमा के जनाजे को छोड़ दिया, अली ने फातिमा की मैयत को छोड़ दिया। आखिर कौन सी अहम तरीन चीज है? वो सिर्फ ये है, जब ये जनाजा निकला गुजरे के अंदर से बाहर आ रहा है, हसन और हुसैन साथ चल रहे हैं, नंदनी सैनब पीछे आदमी पूरे हिजाब के साथ रात के अंधेरे में उजड़े में चली, दरवाजे पर आए, दरवाजे से सिर्फ दो कदम आगे चलते होंगे, सिर्फ दो कदम, पूरा हिजाब, रात का अंधेरा, दरवाजे पे खड़ी है, तेरी अम्मा अति जैनब का आखिरी सलाम दे, अम्मा तेरी बेटी तुझे अलविदा कहती है। जैनब रोती जाती है, मां की मैयत को देखती जाती है, ये आज ही की रात है, ये आज की रात है, वफात की अगली रात। एक बार मेरे मौला ने ये मंजर देखा, हसन और हुसैन मां की मैयत को लेके चलो मैं आ रहा हूं, छोड़ दिया अली ने फातिमा के जनाजे को। जैनब के करीब आए, सर पे हाथ रखा, कहा जैनब बेटी अभी तेरा गैरतमंद बाप जिंदा है, अभी तेरा गैरतमंद बाप जिंदा है, वो ये बर्दाश्त नहीं कर सकता, उसकी जिंदगी में उसकी बेटी घर से बाहर आ जाए, बेटी घर में चली जाओ, दो कदम, वो भी रात के अंधेरे में, वो भी पूरे हिजाब के साथ, वो भी छह साल की जैनब। मगर बाप ने कहा, जैनब चली गई। अब अली जनाजा लेके चले, फजर के करीब अली हसन हुसैन सहरा को दफन करके घर में आए, जैसे ही घर में दाखिल हुए रोती हुई जैनब तरफ की आगे बढ़ी, बाप के कुर्ते को पकड़ दिया, दादा आप मेरी अम्मा को कब्र में उतार के आए, भाई हसन ने मां के कब्र देख ली, भैया हुसैन ने मां के कब्र देख ली, अरे जैनब कितनी बदकिस्मत है, मां भी गई, मां के कब्र भी ना देख सकी। बाबा क्या आप मुझे अम्मा की कब्र की जियारत नहीं कराएंगे? अभी ऐसा जैनब घबरा गई, मैं तुझे तेरी मां की कब्र में नहीं जाता। उसी की आदत में जैनब ने कहा, बाबा मैं अपना हिजाब ओढ़ के चलूं? कहा अभी नहीं, फजर की अजान करीब है, लोग घरों से निकल आ रहे हैं, गलियों में चहल पहल शुरू हो गई है, अली की गैरत बर्दाश्त नहीं कर सकती कि मैं लोगों के दरमियान अपनी जैनब को लेके आगे बढ़े। छह साल हुक्म इस्लामी के अखबार के अभी बारिश भी नहीं आए, छह साल की जैनब। कहा बाबा फिर काम कर रात को चलेंगे, सारा दिन जैनब ने बेचैनी से गुजारा, अम्मा तेरी बेटी तेरी खबर में आने वाली है, अम्मा तेरी जैनब तुझे सलाम करना चाहती है। दिन गुजरा, अंधेरा छाया,
مغرب ہو گئی عشاء ہو گئی
مدینے کے لوگ اپنے اپنے گھروں میں چلے گئے. آدھی رات کا اندھیرا حجرہ فاطمہ سے قصیم قافلہ نکلا. آگے آگے علی جیسا غیرت مند بھاگ ہے, پیچھے پیچھے حسن جیسا محافظ بھاگ ہے, اور پہلو میں حسین جیسا محبت کرنے والا. اور ان تینوں کے درمیان فاطمہ کی بیٹی زینب پورے حجاب کے ساتھ چل رہی ہے چلتے چلتے وہ جگہ آ گئی جہاں قبرِ فاطمہ تھی. قبرِ فاطمہ پہ چراغ چل رہا ہے. ارے یہ چراغ کہاں سے آیا, یہ چراغ کہاں سے آیا؟ ہوا یہ تھا جب سورج ڈوب رہا تھا حسین نے تڑپ کے ساتھ بھیا حسن ماں کی قبر پہ ابھی اندھیرا ہو جائے گا, چلو چل کے ہم لوگ چراغ روشن کریں. حسن اور حسین مغرب کے وقت فاطمہ کی قبر پہ آ کے یہ چراغ چلا کے گئے تھے. اما اندھیرا نہ ہونے پائے تیرے بیٹے تیری قبر پہ روشنی کا انتظام کر رہے. اب آدھی رات کو جب یہ سب پہنچے وہ چراغ نظر آیا. حسن نے ماں کی قبر دیکھی, حسین نے ماں کی قبر دیکھی, ایک بار دوڑ کے آگے بڑھے ماں کی قبر پہ اپنے ہاتھ کو گرا دیا. اما تیرے بیٹے تجھے سلام کرنے آ گئے. زینب وہ تو سب سے زیادہ بے چین ہے, حسن تو دو دفعہ آ چکا ہے, حسین تو دو دفعہ آ چکا ہے, زینب پہلی بار آئی ہے, آگے بڑھ رہی ہے, ماں کی قبر پہ جانا چاہتی ہے. علی نے بازو پکڑ لیا, ایک بار کہا زینب بیٹی تو نہیں جائے گی, زینب بیٹی تو نہیں جائے گی. زینب گھبرا, بابا اس وقت تو آپ خاص میرے لیے آئے. کہا کہ ہاں لیکن ٹھہر جا. حسن سے کہا حسن یہ چراغ خاموش کر دے, یہ چراغ کھل کر دے, یہ چراغ بجھا دے. چراغ بجھا, اندھیرا ہوا. علی نے کہا زینب آپ جا. زینب نے گھبرا کے کہا بابا میں نے کیوں روکا تھا؟ کہا ٹھیک ہے آج ہی رات کا وقت ہے, قبرستان ہے, مگر علی ڈرا ان مسافر کا نصیب سے یہاں سے گزرنا چاہے اور چراغ کی روشنی میں وہ میری زینب کو نہ دیکھ لے جو پورے حجاب میں ہے. علی کے غیرت کے برداشت نہیں کر سکتے. آج رات کا یہ واقعہ ہے بس میری بات ختم ہوئی. مولا میری سمجھ میں آ گیا آپ غیرت مند امام ہیں, آپ رات کے اندھیرے میں, آپ قبرستان کے سناٹے میں, آج حجاب والی زینب کے لیے بھی یہ تصور نہیں کر سکتے. لیکن مولا آج تو 11 ہجری ہے نا, 50 سال بعد 61 ہجری سے شہر کوفہ میں آئی ہے. وہ آدھی رات کا وقت نہیں ہے, وہ دن کا وقت ہے. وہاں قبرستان کا جنازہ نہیں ہے, وہاں زینبوں کا کلمہ عام ہے, وہاں زینب کی ذات کے پاس نہیں ہے, وہاں زینب کی اجازت چھن چکی ہے. مولا آج 11 ہجری میں اتنا حجاب بچانے والے 61 ہجری کے کوفے کو دیتے. ارے جب آپ رو دیے تو زینب کو بھی یاد آ گیا. میرے بابا نے اما کے قبر پہ میرا حجاب بچایا. آج میں جس طرح جا رہی ہوں وہ ایک بار کوفے میں داخل ہوتے ہوتے پلٹ میں نجف کو دیکھا. بابا اپنی زینب کی مدد کو آئیں گے, مدینے میں حجاب بچایا تھا, آج کوفے میں زینب لا محرم ہوں گے. الحكم على الله ألا ولعنة الله على أعدائه أجمعين. ودعوى الله معصومة مظلومة مقهورة مستحلة فاطمة الزهراء ان کی ام المصائب بیٹی زینب کبرا کے مصائب کا واسطہ. جتنے مومنین اور مومنات آج کی مجلس میں ان کو, ان کے گھروں کو, ان کے گھر والوں کو, ان کی اولادوں کو دنیا اور آخرت کی ہر پریشانی سے محفوظ فرما, ہمیں مرتے دم تک ہمیں حسین کے جواب کوئی غم عطا نہ فرما, جو پریشان حال ہے ان کی پریشانیاں دور فرما, جو بیمار ہے ان کو شفائے کاملہ عطا فرما. خاص طور پر ایک مومن بہت بیمار ہے, کل ان کے لیے کسی نے مجھ سے کہا دعا کے لیے خدا بندہ بیماری سہارا سواستہ ان کو شفا کاملہ اور صحت عاجلہ عطا فرما. ہمارے تمام مرحوم خاص طور پر جن کے لیے آپ کی سارے ثواب ہے اور حاضرین مجلس کے خاندان کے مرحومی, ان سب کو اعلی دلیل میں جوار اہل بیت, جوار سید و شہدا, جوار فاطمہ زہرا سے ملام فرما. خدا بندہ باپ صاحبان ایمان اولاد نبینہ کے لیے پریشان, تجھے فاطمہ کے لال عباس باب الحوائج کا واسطہ, ان کی حاجت جلد از جلد پوری فرما. خدا بندہ جس دین کی خاطر فاطمہ نے, زینب نے, عباس نے اور اولاد معصومین نے قربانی دی, ہمیں کم از کم اس دین پہ عمل کر دے اور اپنی اولاد کو اس کی تربیت دینے کی توفیق عطا فرما. ہمارے مظالم کے انتقام کے لیے وارث معصومین فرزند زہرا اپنی آخری حجت امام زمانہ کے ظہور میں تعجیل فرما. سورہ فاتحہ کی اجتماع میں مرحوم علی ہشام رضوی، مرحوم انجمن آرا بیگم، مرحوم بابر عباس، شہید علی اکبر راجانی، حاضرین مجلس کے خاندان کے تمام مرحومین، تمام شہداء ملت و دین، کل امت کے مومنین و مومنات، فاتحہ. بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین، ایاک نعبد و ایاک نستعین، اهدنا الصراط المستقیم، صراط الذین انعمت علیهم غیر المغضوب علیهم ولا الضالین.